ثم ننجي الذين اتقوا ونذر الظالمين فيها جثيا. پھر ہم بچا لے جائیں گے انہیں جنہوں نے تقوی اختیار کیا اور چھوڑ دیں گے ظالموں کو اسی میں گھٹنوں کے بل پڑے رہو اسی میں. جیسے مرغی کو اوون میں رکھ کے بھول جائیں تو جو اس کا حال ہو جاتا ہے نا وہ ہوگا ان کا حال. اللہ ہم سب کو بچا کے رکھے. تو اس کے ساتھ ہی اگلی آیتوں میں تسلی ہے. یہ جو آخری حصہ تھا اس پہ آپ کو چند روایات سناؤں گی کہ اللہ تعالیٰ نے کہا کہ میں پھر وہ لوگ جو تقوی اختیار کریں گے ان کو جنت میں داخل کروں گا, نجات دلوا دوں گا, اور جو جہنم میں جائیں گے وہ تو ہے. تو ثم ننجی الذین اتقوا, اگلی چند آیتوں کے بعد بھی جنت کا ذکر آ رہا ہے. تو چند روایتیں کہ جنتی جنت میں کیسے جائیں گے اور کیا حالات ہوں گے. ساتھ ہی یہ دعا بھی کریں گے کہ اللہ ہمیں ہمارے پیاروں کے ساتھ جنت میں داخل کرے. مسند احمد کی روایت ہے کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا, پہلی جماعت جو جنت میں جائے گی ان کے چہرے چودھویں رات کے چاند جیسے روشن اور نورانی ہوں گے. دعا کریں اپنے لیے بھی. نہ وہاں انہیں تھوک آئے گا, نہ ناک آئے گی, نہ پیشاب, نہ پہانا, یعنی ہر ناقابل برداشت چیز وہاں نہیں ہوگی. ان کے برتن اور فرنیچر سونے کے ہوں گے, اور ان کا بخور یعنی وہ لکڑی جو جلائی جاتی ہے خوشبودار اگر ہوگا. ان کے پسینے مشک والے ہوں گے یعنی پسینے سے خوشبو آئے گی. ہر ایک جنتی مرد کی دو بیویاں تو ایسی ہوں گی کہ ان کے جسم کی صفائی سے ان کی پنڈلیوں کی نلی کا گودا تک باہر سے نظر آئے گا. ان سب جنتیوں میں سے نہ تو کسی کو کسی سے کوئی عداوت ہوگی, دشمنی, انیمیٹی, نہ بغض, سب ایک دل ہوں گے, کوئی اختلاف آپس میں نہیں ہوگا. صبح و شام اللہ کی تسبیح میں گزاریں گے. نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ شہید لوگ اس وقت جنت کی ایک نہر کے کنارے جنت کے دروازے کے پاس سرخ رنگ کبو میں ہیں. صبح و شام روزی پہنچائے جاتے ہیں, پر صبح و شام دنیا کے اعتبار سے جس کا پیچھے ذکر ہوا تھا. جنت میں رات نہیں ہوگی, وہاں ہر وقت نور کا سما ہوگا. پردے گر جانے اور دروازے بند ہو جانے سے اہل جنت شام کے وقت کو شام کا کہیں گے, اور اسی طرح پردوں کے ہٹ جانے اور دروازوں کے کھل جانے سے صبح کے وقت کو جان لیں گے. ان کے دروازوں کا کھلنا بند ہونا بھی جنتیوں کے اشاروں اور حکموں پر ہوگا. اشارہ کریں گے دروازہ بند ہو جائے, بند ہو جائے گا. ٹچ سسٹم بھی نہیں, اونلی بس اشارہ سسٹم. یہ دروازے بھی اس قدر صاف اور شفاف آئینہ نما ہیں کہ باہر کی چیزیں اندر سے نظر آئیں. چونکہ دنیا میں دن رات کی عادت تھی اس لیے جو وقت جب چاہیں گے پائیں گے. چونکہ عرب صبح و شام ہی کھانے کی عادی تھی اس لیے جنتی رزق کا وقت بھی بتایا گیا, اور ورنہ تو جنتی جو چاہیں جب چاہیں موجود پائیں گے. تو آپ دیکھیے کہ اللہ تعالیٰ نے جب اتنی خوبصورت جنت رکھی ہوئی ہے تو پھر ہم کیا اس کو پانے کے لیے کوشش نہ کریں, محنت نہ کریں. تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمیں اس گروہ میں رکھنا کہ جو پل سرات سے خیر و عافیت کے ساتھ گزر جائے اور جنت میں پہنچ جائے. کیونکہ جنت میں ایک قدم بھی آ گیا تب بھی نہیں پتہ کہ دوسرا بھی جائے گا کہ نہیں. حضرت عمر فرمایا کرتے تھے کہ بعض دفعہ میں سوچتا ہوں کہ اللہ تعالیٰ میدان محشر میں آواز لگاتا ہے کہ آج میں نے کسی کو نہیں معاف کرنا سوائے ایک شخص کے, تو مجھے امید لگتی ہے کہ وہ شخص میں ہوں. لیکن دوسرے لمحے میں سوچتا ہوں کہ اللہ تعالیٰ فرماتے ہیں کہ آج میں نے سب کو معاف کر دینا ہے سوائے ایک شخص کے, تب بھی مجھے خوف آتا ہے کہ وہ میں ہی شخص ہوں. تو الایمان بین الخوف والرجا, ایمان بیچ کی چیز کا نام ہے, اس لیے ضرورت ہے اس کی فکر کریں. ایک دعا کچھ بزرگوں سے ملتی ہے, تفسیر ابن کثیر اس کو لکھتے ہیں, کہتے ہیں کہ وہ یہ دعا کیا کرتے تھے کہ اللہم اخرجنی من النار سالیمن وادخلنی الجنت غانیمن. اے اللہ مجھے جہنم سے صحیح سالم نکال دے اور جنت میں ہنسی خوشی پہنچا دے. تو اللہ تعالیٰ سے دعا ہے کہ ہم سب کو وہاں سے خیر و عافیت کے ساتھ پہنچائے. اب وہ لوگ جو دنیا میں جب تھے تو کیا سرگرمیاں تھی جس کی وجہ سے جہنم میں جانا پڑا. آیت 73, وإذا تتلى عليهم آياتنا بينات, اور جب ان کو پڑھ کر سنائی جاتی ہیں ہماری روشن آیتیں. کون سی روشن آیتیں؟ جو اس وقت آپ بھی پڑھ رہے ہیں. قال الذين كفروا للذين آمنوا، تو یہ کافر اہل ایمان سے کہتے ہیں کہ دیکھو، ای الفریقین خیر مقاما، دونوں گروہوں میں سے کس کا مقام بہتر ہے؟ واحسن ندیہ، اور کس کی مجلس اچھی ہے؟ یہاں سے آپ کو ایک دنیا دار کی سوچ دکھے گی. کفار مکہ مسلمانوں کو مخاطب کرتے، ان کا مذاق اڑاتے، ان پہ طنز کرتے، کہتے دیکھو دنیا میں تو تم اتنے پھٹے پرانے کپڑوں میں رہتے ہو، چھوٹے چھوٹے تمہارے گھر ہیں، نہ شان و شوکت ہے، نہ کوئی تمہارا مقام اور مرتبہ ہے. ہم سردار ہیں، بڑے ہیں، دولت بھی ہے، حسن بھی ہے، تو جب دنیا میں ہم اچھے ہیں تو یہ کیسے ہو سکتا ہے کہ محمد صلی اللہ علیہ وسلم جو آج چند فقیروں اور مسکینوں کو لے کر بیٹھے ہوئے ہیں، ایک چھوٹا سا گروہ لے کر، کل ان کو اللہ زیادہ جگہ دے دے. یعنی ظاہر بینی کے ساتھ جب وہ دنیا میں بلال، خباب، ابو فقیہ، عمار، یاسر جیسے مفلس اور کلاش غلاموں کو دیکھتے تو کہتے ہماری شاہی مجلسیں دیکھو، ہماری بیٹھکیں دیکھو، اور اس انداز میں وہ فخر کرتے جیسے سورت کہف میں باغ والے شخص نے اپنے غریب دوست کے سامنے باتیں کی تھی کہ انا اکثر منک مالم و اعز نفرا، آئی 34 تیسرا کہف کی. تو اللہ تعالیٰ کہتے ہیں یہ کیوں اتنا کرتے ہیں؟ وکم اہلکنا قبلہم من قرن، ہم کتنی ہی قوموں کو ان سے پہلے ہلاک کر چکے ہیں. ہم احسن اساسا وریا، جو ان سے کہیں بڑھ کر تھی ساز و سامان اور شان و شوکت میں. ایسے لوگ جو دنیا کو سب کچھ سمجھتے رہے، کل ان کے لیے جنت کے سارے نظارے نہیں ہوں گے جو بھی ہم سن چکے. اب دیکھیے کہ ان دونوں آیتوں میں جس چیز کا ذکر ہے وہ ہے دنیا کا دکھاوا. اللہ سبحانہ تعالیٰ نہ تو یہ کہتے ہیں کہ دنیا میں انسان کے پاس خیر مقام نہ ہو، اچھا مکان نہ ہو، اچھا گھر نہ ہو، یا اللہ تعالیٰ یہ بھی نہیں چاہتے کہ مسلمان روتے دھوتے رہے. لیکن یہاں جو احسن الندیہ ہے نا، یہ بیسیکلی ان کی دار الندوہ کی طرف اشارہ ہے. بیٹھک تھی ان کی، وہاں بیٹھتے، ٹھٹھے لگاتے، کھاتے پیتے، راگ رنگ کی محفلیں جو تھی وہ وہاں لگاتے. اور اس کے برعکس ایمان والوں کے پاس اتنا کچھ نہیں تھا، تھا بھی تو وہ سارا اسلام پہ لگ جاتا تھا، اور ان کے دل میں کوئی اس طرح کی چاہت نہیں تھی. تو اللہ تعالیٰ نے ان کی بات یہاں پیش کر کے ہم سب کو سوچنے پہ مائل کیا. آج بھی آپ دیکھیے کہ لوگ دنیا میں کتنا لگاتے ہیں. یہ خاص طور پہ جو لفظ ہے نا، اس میں احسن و ندیہ، ندیہ کہتے ہیں پارٹی کو، نادا کلب کو کہتے ہیں. آخری پارے میں آئے گا پل جد ہو نادیا، وہی لفظ ہے یہ بھی. یعنی محفلیں، پارٹیاں، گیدرنگس، ویڈنگ ہالس، کس کی کیا شان ہے؟ کیا آج ہم مسلمانوں کے اندر بھی یہ مرض آ گیا کہ نہیں؟ کیا آج ہم بھی ان چھوٹی چھوٹی باتوں کو اتنا بڑا تو نہیں بنا لیتے؟ یعنی ٹرینڈز چینج ہوتے ہیں نا. پہلے دور میں آپ کو پتا ہے کہ شادیاں گھروں میں ہو جاتی تھی، جیسی بھی ہوتی تھی. پھر اس کے بعد آہستہ آہستہ وہ بڑھتے بڑھتے باہر نکلی، اور باہر نکلنے کے بعد اب اس وقت یہ ایک پورا بزنس بن چکا ہے. اب دوسروں کو تو چھوڑ دیں، میں تو اپنے ملک کی بات کرتی ہوں کہ وہاں فورم بن چکی ہیں، وہاں اس قسم کے آفیسز بن چکے ہیں جو آپ کی شادیاں پلان کرتے ہیں. جی پہلے چیک کر لیں گے نا کہ جیب کتنی گرم ہے. یہ ساری باتیں جو ہیں یہ میں آپ کو بالکل فرسٹ ہینڈ کسی کی باتوں سے بتا رہی ہوں. کہ ایک شادی میں گئے، 8 لاکھ روپے کی فلاور ارینجمنٹ تھی وہاں، اور شام کو وہ سارے پھول کدھر گئے؟ ڈسٹ بن. پاکستان جیسا ملک تو نہیں افورڈ کر سکتا 8 لاکھ کے پھول، اور وہ لینے کے لیے ایفرٹس کتنی ہوئی ہوں گے. ایک دکاندار غریب کے پاس تو 10,000 کے بھی نہیں ہوتے ہوں گے. کتنے اس کے لیے پلان؟ تھیم میرجز، شادی کے لیے تھیم کلرز ہیں. اب آج یلو تھیم، آج پرپل تھیم. کسی نے بتایا کہ شادی کا تھیم یلو تھا، ہر چیز یلو. مہمانوں کو کہہ کے بتاتے ہیں کہ اب آپ نہ اس سے لے لیجئے گا. اگر آپ نے نہیں سنا ہوا توبہ کرے، اللہ سے معافی مانگے. یعنی اتنا انسان بڑا بن جائے. اور انہوں نے بتایا کہ یلو کپڑے پہن کے لڑکوں نے بھی آنے، لڑکیوں نے بھی آنے، حتیٰ کہ یہ تک کہہ دیا یلو گاڑیوں میں آئے. جن کے پاس گاڑیاں نہیں تھیں وہ یلو کیب میں آئے، لیکن یلو میں آنا ہے. اور وہاں جب جاؤ ہر چیز یلو، کھانے بھی یلو پکے ہوئے ہیں، کڑی پکی ہوئی ہے، یلو اور گرین کا مکسچر تھا. ہم کیا سمجھتے اپنے آپ کو؟ کیا ان چیزوں پہ دماغ نہیں لگتا، ایفرٹ نہیں لگتی؟ ان چیزوں میں کہاں انسان جاتا ہے آپ کبھی سوچے؟ ایک وقت تھا دلہن کا جوڑا بنتا تھا، پھر دلہا کے ساتھ دلہن کے ساتھ دلہا کا میچنگ بننے لگا، اب دلہا کے دوستوں کا اس کے ساتھ بنتا ہے، دلہن کی سہیلیوں کا اس کے ساتھ بنتا ہے. फ्लावर गर्ल्स के कपड़े होंगे यहाँ तो वहाँ भी कोई इस तरह की चीज़ें होंगी, क्या आज ये हम मुसलमानों का मसला नहीं हो गया? फिर एक सिस्टर थी तो उन्होंने अपनी शेयरिंग की, कहने लगी कि मेरी शादी हुई, फौरन शादी से कुछ दिन के बाद मैं अरब चली गई किसी मुल्क में, मेरे हस्बैंड अरब थे। कहती यहाँ से काफ़ी था दीन का शौक़ भी, लेकिन वहाँ जाके दौलत बहुत थी। कहती मैं ऐसी खोई कि 15 साल मुझे होश नहीं आई, हर चीज़ मेरे पास थी। उसके बाद अपने मुल्क शिफ्ट हुई, घर बनाया इधर। कहती कंटेनरों में भर के मैं क्रिस्टल्स के डेकोरेशन पीसेस लेके, ये जो रिया का लफ्ज़ है ना, ये डेकोरेशन पीसेस हैं, फर्नीचर को भी कहते हैं। खैर किस्सा मुख्तसर, कहती है कि आप वो सारा लाला के रखें किधर? कहती वहाँ से आने में सामान ट्रकों में आ रहा था तो एक ट्रक का सामान चोरी हो गया, 2-3 लाख रुपए के डेकोरेशन पीसेस मेरे चोरी हो गए। फिर उसके बाद फिर भी बहुत है, खूबसूरत सा घर बनाया, कहती उसमें सजा दिए, 100-200 डॉलर का एक एक डेकोरेशन पीस होगा। कहती है जब घर इतनी पंप एंड शो वाला था तो चोरियाँ होनी शुरू हो गई, हमारी एक चोरी हुई दूसरी हुई, लोगों में मारूफ हो गया कि इनका घर बहुत सजा हुआ दिस एंड दैट, और वो एक वबाले जान बन गया कि घर के नौकरों से बचाएं या बाहर से बचाएं, किससे बचाएं। किस्सा मुख्तसर, कहती कुछ अरसा ऐसा गुजरा, फिर मेरे शौहर ने कहा कि इससे जान छुड़ाओ, कोई ये सामान लेने आएगा तो हमारी जान ना लेके आ जाए। फिर कहती तारिक रोड पर हमने एक दुकान खरीदी और वो सारा क्रिस्टल वहाँ बेचने के लिए न्यू, उसका क्या बिगड़ता है। कहती कि 1,20,000 के डेकोरेशन पीस उसमें से हम बेच चुके हैं और उसके बाद फिर हमें एकदम वो सब छोड़ छाड़ के कहीं और जाना पड़ा। कहती मेरे बैंक में एक फूटी कौड़ी नहीं है लेकिन मेरे पास हजारों के डेकोरेशन पीसेज हैं। ये तो फिर क्रेज है ना, इससे क्या होता है? देखिए आप बर्तन लाते हैं, आपने ग्लास लेना है, छोटा ले लें, बड़ा ले लें, साफ ले लें, वाइट ले लें, ज़रूरत तो है ना। प्लेट लेनी है, फूल वाली ले लें, चमक वाली ले लें, कोई भी है। लेकिन वो चीज़ जो सिर्फ पड़ी हुई और सिर्फ आपको शुरू में अच्छी लगती है, उसके बाद चंद दिन के बाद तो वो जगह ही रुकती है। आपका शौक है नेचुरल फूल, आप लेके अल्लाह पे प्यार आता है, आप देखते हैं, ये जब इतनी फैंसी डेकोरेशन घरों में होने लगती है तो आप सोचते हैं कि उससे दिल का सुकून भी जाता है। ये तो नहीं है कि इन चीज़ों से हमें खुशी मिलती है, अव्वल तो हम निकालते नहीं है। किसी ने अपना बताया कि उन्होंने बाहर से कहीं वो जो सेवनियर्स होते हैं ना, जो मुख्तलिफ मुल्कों की यादगारें हैं कि जिस पे मोस्टली गोल्ड का पानी लगा होता है और इतने कैरेट का गोल्ड है, कि आज से कई साल पहले की बात थी, और कहती कि उस दौर में एक एक ग्लास 100-100 डॉलर का लिया था मैंने। अब वो ला के पहले तो अलमारियों में रख देते हैं, किसी के कहने सुनने पर किसी दिन निकाल लें कि चलो भाई इसको इस्तेमाल करें, और अब निकाल लेंगे तो आप सोचिए जब मेहमान आते हैं तो उनका बच्चा था। कहती वो बच्चे ने जिद की मैंने इसमें पीना, अब क्या कहते हैं कोई किसी को। कहती उस बच्चे के हाथ में ग्लास था, वो हिल रहा था ग्लास के साथ और मेरा दिल हिल रहा था, और इतने में उस बच्चे के हाथ से ग्लास छूटा तो ग्लास टूट गया। अब मुझे बताइए उस क्रिस्टल के ग्लास ने क्या खुशी दी। इतना पैसा जो डेकोरेशन पीसों की सूरत में लगता है ना, अगर ये किसी सदका जारिया में लगाओ तो हमारे बाद कोई दुआएं देगा ना। इसीलिए अब देखिए अगली आयतों में क्या बात है, अल्लाह सुब्हान तआला फरमाते हैं कि ये दुनिया पे सारा लगा के आ जाओगे तो तुम्हारे लिए बाकियातुस सालिहात जमाल कैसे बनेगा। असल बात ये कि जिस दिन इस बात का यकीन है, अगर तो खुशी के लिए आप ये सब करते हैं, खुशी कोई नहीं मिलती। तारीफ़ के लिए करते हैं, वो सिर्फ मुँह पर तारीफ़ करते हैं लोग, बाद में वो आपसे पूछते किधर से लिया था, कहाँ से लिया था, चाहे हम भी लेते हैं। याद रखिए ये घर खाली हो जाएंगे हमारे जाने के बाद। और कुरैश मक्का तो अपने इर्द गिर्द देखते थे कौम सवाले और कौम शुएब की बस्तियों को आते जाते, उजड़ी पड़ी थी। इन चीज़ों से कभी खुशी नहीं मिली, ना सुकून मिलता है, ना खाना मिलता है, ना पीना मिलता है, और निरी दुश्मनियाँ और हसद भरी नजरें मिलती हैं। और फिर सारा दिन इन्हीं बुतों को पूछते रहेंगे, हम इन्हीं को धोते, इन्हीं को नहलाते रहेंगे, इन्हीं को सजाते रह जाएंगे। और फिर आप याद रखिए ये कभी नहीं होगा कि एक दफ़ा दिल भर गया, आप अगली दफ़ा जाएंगे उससे कोई अगली तरह का डिज़ाइन पड़ा होगा, फिर दिल करेगा मेरा कोई ले ले और इसको मैं रख दूँ। वो चीज़ जो आपने इस्तेमाल कर ली, इसमें हम बीसियों बर्बाद कर चुके हैं, लेकिन यादें इतनी स्ट्रांग है कि इससे बहुत ज़्यादा बात हो सकती है। लेकिन आप देखिए कि अगली थोड़ी सी आयतों के बाद दोबारा इसके ऊपर थोड़ा सा जिक्र आएगा कि किस तरह अल्लाह ताला हमें सिखाता है कि तुम अपने माल के दुश्मन ना बन जाओ। आयत नंबर 75, कुल मन कान फिद दलालती, ए नबी आप इनको बता दीजिए जो कोई गुमराही में पड़ जाता है। किसको गुमराही का है? दुनिया के पीछे भागना, शहवात। फल यमदुत लहुर रहमानु मदना, तो रहमान इसे बहुत ज़्यादा ढील दे देता है। اللہ کا قانون ہے، جو آپ مانگیں گے اللہ آپ کو دے گا. آپ کی خواہش ہے گمراہی میں پڑنے کی، آپ کے لیے گمراہی کے راستے آسان کر دے گا، رسیاں دراز کرتا ہے، دنیاوی نعمتوں سے نوازتا ہے. حتی اذا رأوا ما یوعدون، یہاں تک کہ جب وہ دیکھ لیں گے وہ جس کی انہیں وعید دی جاتی تھی. اما العذاب و اما الساعة، خواہ عذاب ہو یا قیامت. عذاب سے یہاں مراد لکھ لیں موت، یا تو ان کی اپنی موت کا وقت آ جاتا ہے یا پھر دنیا کے کسی عذاب کے اندر گرفتار ہوں گے، اور اگر یہ نہ بھی آیا تو قیامت کے دن ان کی ساری دنیا کے شیش محل چکنا چور ہوں گے. فَسَيَعْلَمُونَ مَنْ هُوَ الشَّرُّ مَكَانًا، تب ان کو معلوم ہو جائے گا کہ کون ہے مقام اور مرتبے میں برتر. وعد ابو جندہ، اور کون ہے لاؤ لشکر کے اعتبار سے کمزور تر. یہاں یہ بتایا گیا تقابل ہے. دیکھیے آپ سورت کے آخر تک تقابل دیکھیں گے کہ کیسے اللہ کہتے ہیں کہ وہ بڑے اپنے ہونے پہ، اپنی پارٹیوں پہ فخر کرتے تھے، اپنی سرداریوں پہ. ان کو کیا پتا کہ کل تصویر کا رخ جب پلٹے گا تو کتنی بھیانک ان کی پکچر ہے. تو حقیقت یہ کہ دنیا کی زندگی ایک سراب ہے، میراج، یا پھر اس کی مثال ایک اسٹیج ڈرامے کی ہے. مختلف کردار مختلف روپ دھارے ہوئے دکھتے ہیں. جب آخرت میں حقیقت کھل کر سامنے آئے گی تب پتہ چلے گا اصل میں مقام اور مرتبہ اور طاقت اور قوت کس کی زیادہ تھی، محمد صلی اللہ علیہ وسلم کی تھی یا ابو جہل کی تھی. اور آپ دیکھیں کل کے سبق کو بھی ذہن پہ بھی محسوس کر کے دیکھیں، جن کے بھی تذکرے ہو رہے ہیں قرآن میں، چاہے وہ ابراہیم ہے یا اسماعیل ہے یا ادریس ہیں، کس خوبی کی بنیاد پہ ہو رہے ہیں. کسی ایک نبی کے بارے میں آپ نے یہ بھی سنا کہ وہ خوبصورت بہت ہے، گھر بہت بڑا تھا، پجیرو بہت بڑی تھی ان کی، لینڈ کروزر میں بیٹھتے تھے، اس کا تو کبھی تذکرہ بھی نہیں ہوا. جو چیز ہے وہ کیا ہے؟ اب اگلی آیت بہت ہی خوبصورت آیت ہے، آیت 76، وَيَزِيدُ اللَّهُ الَّذِينَ اهْتَدَوْا هُدًى، اور اللہ بڑھاتا ہے ان لوگوں کو ہدایت میں جنہوں نے ہدایت اختیار کی. یہ کیا بات ہو گئی؟ دیکھیے بہت ہی خوبصورت جملہ ہے، اللہ بڑھاتا ہے ان لوگوں کو ہدایت میں جنہوں نے، ہم کہتے ہیں دعا مانگی، دعائیں تو سارے مانگتے ہیں، دین الصراط المستقیم، جنہوں نے خواہش کی، خواہش تو سب کی ہے، کن کی ہدایت بڑھتی ہے؟ ہدن جی اہتدو، جنہوں نے ہدایت اختیار کی. کیا پتہ چلا؟ جب بندہ ہدایت کا راستہ اختیار کر لیتا ہے تو پھر دن بدن ہدایت بڑھنے لگتی ہے. آپ ایک دن آئیں گے دوسرے دن آنا آسان لگے گا، اب ایک دن نہیں آئیں گے دوسرے دن آنا مشکل لگے گا، ایک دن فجر پہ جاگیں گے دوسرے دن فجر پہ جاگنا آسان لگے گا، اور آہستہ آہستہ فجر سے تہجد پہ آ جائیں گے، اور پھر آہستہ آہستہ اس طرف سے اشراق تک پہنچ جائیں گے، اور اس طرح دن و دن نیکیاں بڑھتی جائیں گی. آپ نے دیکھا ہوگا کہ جب بھوک لگتی ہے نا تھوڑی سی، تو ہم کچھ کھا لیں تو ہمیں پھر اور بھوک لگتی ہے. آپ نے رمضان میں چیک کیا ہوگا کہ اگر سحری کھا کے سوتے ہیں نا، یعنی سحری صبح میں کچھ کھا بھی لیتے ہیں، تو 10-11 بجے کے قریب ایک دم بہت بھوک کی شدت آتی ہے. تھوڑی دیر 2-4-10 منٹ رہتی پھر ختم ہو جاتی، پھر سارا دن بھوک نہیں لگتی. یہ الگ بات ہے کہ نکاہت ہو یا سر میں درد ہو، کیونکہ آپ نے پیٹ کو نہیں دیا، چپ ہو گیا. یہ جو اپیٹائزر لوگ کھاتے ہیں، تھوڑا سا کھاتے ہیں پھر اور بھوک کیوں لگتی ہے؟ کہ کھاؤ تو اور کھانے کو دل کرتا ہے، سو تو اور سونے کو دل کرتا ہے، تو ہدایت لو تو اور ہدایت لینے کو دل کرتا ہے. اپنے آپ سے پوچھئے، کیا میں چاہتی ہوں میری ہدایت بڑھے؟ پیچھے بھی آپ کو یاد ہے کہ نہیں، میں نے آپ کو سارے سٹیپس لکھائے تھے کہ دن بدن ہدایت کیسے بڑھتی ہے. زندگی سے گمراہیاں ایسے نکل جاتی ہیں جیسے مکھن ویسے بال. شرط ایک ہے، اہتدو، تم بڑھو. تم ایک قدم چلو گے، اللہ 10 قدم تمہیں چلائے گا. والباقیات الصالحات خیر عند ربک ثوابا وخیر مردا، اور باقی رہنے والی نیکیاں بہتر ہیں آپ کے رب کے نزدیک بدلے کے اعتبار سے بھی، اور بہتر ہیں انجام کے اعتبار سے بھی. یہ مال و دنیا سب یہی رہ جائے گا، یہاں کی چیزیں یہی رہیں گی. بقا اور دوام اگر کسی چیز کو ہے تو وہ نیک اعمال ہے. انسان کے ساتھ عالم آخرت میں بھی نیک اعمال ہی رہ جائیں گے. یاد رکھیے، اگر کوئی چیز آپ کے ساتھ جا سکتی ہے تو وہ آپ کا نیک عمل ہے، یا آپ کی وہ کوششیں جو دنیا میں آپ کرتے ہیں، باقی تو سب ادھر رہ جائے گا. لیکن آج آپ دیکھیں کتنے لوگ ہیں جو زندگی بسر کر رہے ہیں عمومیت کے ساتھ. دیکھیے پانچ وقت کی نماز یہ تو لیسٹ منیمم ہے. آپ پانچ وقت کی نماز پڑھ کے ریلیجس نہیں بنتے, مسلم بنتے ہیں. بڑی پیاری کوٹیشن تھی کسی کی کہ ٹو پرے فائیو ٹائمز آ ڈے از ناٹ ٹو بی ریلیجس. پانچ نمازیں وقت پہ پڑھنا اس کا یہ نہیں مطلب کہ وہ ریلیجس ہو گئے ہیں, اس کا مطلب یہ کہ مسلمان ہو گئے ہیں. یہ تو پہلی شرط ہے, اصل کام اس کے بعد شروع ہوتا ہے. اصل اللہ چاہتا ہے باقیات و صالحات, اپنے لیے تیاریاں کرو, آگے کی کوششیں کرو. میں نے ایک جگہ کافی عرصہ پہلے پڑھا, کراچی کی یہ بات ہے, تو جب کلاس شروع ہوئی تو اس کے لیے جگہ کی ضرورت تھی, تو جگہ ڈھونڈتے ڈھانڈتے پارکنگ لاٹس میں بھی کلاس ہوئی نا, باہر ٹینٹ سے تمبو سے لگا کے تو بیچ میں کلاس ہوتی تھی. روز گاڑی بھر کے اسپیکرز اور یہ سارے سامان کی آتی تھی اور لوگ پڑھتے تھے, تو ظاہر ہے کہ باہر کا شور بھی تھا. ہوتے ہوتے جو مرحلے گزرے نا, اسی کلاس میں آنے والی ایک سسٹر تھی, تو انہوں نے آ کے بات کی اور انہوں نے بتایا کہ کلفٹن میں کہیں ہمارا وہ بن رہا ہے, کیا بولتے ہیں شاپنگ مال کہتے ہیں نا, شاپنگ مال ہی ہوتا ہے جو مختلف فلور ہوتے ہیں. تو انہوں نے کہا کہ آپ لوگ آ کے دیکھ لیں, تو اس کا اوپر کا فلور ابھی کھلا خالی ہے, ویسے تو ہم نے ادھر کچھ بنانا ہے, لیکن اگر آپ کو پسند آ جائے تو ہم آپ کو وہ کھلی جگہ پہ یعنی اس کو آپ کے مطابق کر دیں گے, نیچے ساری دکانیں. خیر انہوں نے کہا کہ ٹھیک ہے جا کے دیکھتے ہیں. ساری کلاس جو تھی ان کو کہا کہ کل آپ لوگ ٹرائل بیسس پہ چلیں وہاں نا. خیر سب وہاں پہنچے, لفٹ بھی نہیں تھی, سیڑھیاں بھی پوری صحیح نہیں تھی. ظاہر آپ کو پتا کہ عمارت جب بن رہی ہوتی ہے, ساتواں فلور تھا. خیر چڑھتے جب اندر گئے تو خوف کیا ہے کہ اس کے باہر دیواریں بھی نہیں تھیں. آپ سوچ سکتے ہیں نا کہ وہ ابھی اوپر کچھ تھا نہیں بنا ہوا, جگہ بہت کھلی تھی, آف کورس اوپر تھی. خیر انہوں نے دیکھا, سیٹ کر کے ڈفرینٹ جگہوں پہ رکھا. پھر اس کے بعد جب جگہ سوٹ ہو گئی کر کے ٹھیک ہے, پھر انہوں نے وہ پوری جگہ کا وہ پورا فلور جو تھا نا وہ کلاس کو دیا کہ اب آپ اپنا ادھر ہی کورس کروائیں گے. پھر اس کے مطابق کمرے, بلکہ کچھ دیواریں بنی ہوئی تھیں وہ نکلوا دی انہوں نے کہ ہال بڑے ہو جائے نا. اور نیچے بازار, یعنی مجھے یہ بات پڑھتے ہوئے آج پتہ نہیں کیوں یاد آ گئی, اس لیے کہ نیچے دنیا, چوڑیوں کی دکانیں, مہندیوں کی دکانیں, اور جب نیچے سے گزرنا جو فرسٹ فلور تھا ان کا, اس میں درزی, اور انہوں نے آپ کو تک گانے لگائے ہوتے ہیں, اور لیسیں, ڈوریاں, دوپٹے رنگنے والے, جوتیاں, پرس, اس میں سے گزر کے جاتے تھے لوگ. اور جو لفٹ میں جانا تو لفٹ پھنس جانی, کیونکہ اتنے لوگ لفٹ میں کیسے جائیں, وہ اتنے لوگوں کی اکٹھے کے لیے تو ہوتی نہیں. سات فلور چڑھ کے جانا اور آنا, میرا خیال 99 سیڑھیاں تھیں جو میرے مائنڈ میں اس وقت. اور اللہ نے اس جگہ کو کیسے چنا, وہ ہنستے کہتے کہ اوپر کیا مل رہا ہے لوگوں کو اور نیچے کیا مل رہا ہے. تو یاد رکھیے کہ انہوں نے یہ فیصلہ کر کے کیا کیا, مجھے نہیں پتا کیا ہے اس کا آگے انجام, لیکن انہوں نے ایک وقت کی نیڈ سمجھ کے اس کو پورا کر دیا. اللہ نے اس کو باقیات تو سالے ہاتھ میں ڈھال دیا. کتنے لوگ وہاں سے پڑھ کے گئے, ان کو تو آج پتا بھی نہیں ہوگا کہ ہمارا کیا اس میں حصہ ڈل گیا یا کتنا ہو گیا. تو یاد رکھیے کہ مومن بڑا زیرک ہوتا ہے, وہ ضائع نہیں کرتا اپنی چیز, ایک پینی ضائع نہیں کرتا, استعمال وہ 100 بھی کر لے گا, ضائع ایک پینی نہیں کرے گا. تو جب ایک بندہ باقیات و صالحات پہ نظر رکھتا ہے, آپ اپنی نظر تیز کریں, اپنے گھر پہ ایک نظر ڈالیں, کچن سے لے کر دوسری جگہ تک. میں آپ کو ایک چھوٹی سی بات کہتی ہوں, ہو سکتا ہے آپ میں سے کسی کی ہی بات ہو یا آپ نے کبھی سوچا بھی نہ ہو, گھروں میں فالتو چیزیں ہوتی ہیں, آپ اس کا کیا کرتی ہیں؟ مثال ہے کہ کوئی چیز استعمال کے لیے لی, پھر تھوڑے دن استعمال نہ کی, پھر ضرورت نہیں پڑی, کیا کرتے ہیں؟ بلکہ آپ اپنے آپ سے یہ سوال لکھ لیں. ہم سب کے عمل کی باتیں, جب کوئی چیز میرے کام میں نہیں آ رہی ہوتی تو میں کیا کرتی ہوں؟ نمبر ایک, اس کو وہیں پڑی رہنے دیتی ہوں, چلو پڑی بھی تو ہے نا, سجی بھی ہے. دوسری صورت ہے وہاں سے اٹھا کے اسٹوریج میں ڈال لیتی ہوں کہ کبھی ضرورت پڑے گی تو لے لوں گی. بیک روم میں اسٹوریج ہوتا ہے, بعض دفعہ ایٹک میں ڈال لیتی ہوں, یا پھر میں اس کو باقیات و صالحات بنا دیتی ہوں. سمجھ آئیے آپ کو بات کی؟ باقیات و صالحات کیسے بنتی ہے؟ میں آپ کو صرف مثال دے رہی ہوں. دیکھیں یہ باتیں مجھے جس طرح سمجھ آ رہی ہیں, ہو سکتا ہے آپ کو اس طرح نہ سمجھا سکوں میں, لیکن آپ کہیں گے کہ کیسے یہ ہوتا ہے. مثال ہے کہ آپ کے گھر میں, کیا مثال دوں, چھری کی مثال لے لیں, برتن, چلے برتن کی بات لے لیتے ہیں, بالکل ٹھیک ہے. آپ کے گھر میں برتن تھے, آپ کی ضرورت سے زائد ہیں, پھر آگے اور اچھے لگ گئے, اب جو ایکسٹرا برتن ہیں آپ ان کو کیا کریں گے؟ الماری میں کچھ عرصہ رہنے دیں گے؟ الماری میں رکھیں گے تو وہ ایک رکھیں گے تو دو گریں گے, پھر تھوڑے دن میں آپ کہتے ہیں اچھا وہ جب وہ ایک بڑی دعوت ہوگی نا اسے نکالوں گی, جاؤ بیٹا اس کو اٹھا کے تو اوپر رکھو. अच्छा, जब वो बड़ी दावत होती है कभी, बड़ी ईद आने वाली, उस पे हो जाएगी, छोटी ईद पे हो जाएगी, या खानदान के लोग शादी पे, अरे कौन प्लेटें निकाले, बाजार से मंगा लो। दो दो साल तक वो प्लेटें, वो बर्तन, वो बड़े पतीले, वो डिशें, डोंगे पड़े रहते हैं हमारे घरों में, इस्तेमाल नहीं होते। क्यों? कभी इस्तेमाल करेंगे, वो कभी कभी नहीं आई। अब आप क्या कर सकते थे? आप अपने आप को पाकिस्तान में सोचे, फिर आपके वो ज्यादा चांसेस हैं नेकियों के। आपके पास बहुत सारी प्लेटें थी, डिशें थी, डोंगे थे, और बास को तो अल्लाह हिदायत दे जो उन्होंने जहेज के बर्तन संभाले होते हैं, और वो भी स्टील के। अम्मा ने जो परात दी थी, डिशें थी, डोंगे थी, सीनियां थी, तरपाइयां थी, पता नहीं क्या कुछ थी, पानी की टंकी इनको मिली थी, वो भी थी जी, आपकी भी रखी हुई है। मां की निशानी क्या करनी है, आप मां अल्लाह से खैर ही मांगे। अब होता क्या है कि साल हर साल तक वो हमारी अलमारियों, हमारी पेटियों में पड़ा रहता है, हम उसको बाकियात सालेहात नहीं बनाते। क्या दुनिया में प्लेटें खत्म हो जाएंगी? अच्छा, मजे की बात बताऊं, एक और चीज है, इस पर आपने नहीं शायद पहले सोचा हो, बाज दफा वो लोग जो बड़ी बड़ी डोनेशंस भी देते हैं, मौके आते हैं तो देते हैं ना, लेकिन वो छोटी छोटी चीजें नहीं देते। मिसाल है कि आपने 20 पाउंड डोनेशन देनी थी, आप पैसे देते हैं ना, आपने जो प्लेटें संभाल के अलमारी में रखी ना, वो भी को 20 पाउंड की है, और आप किसी गरीब के घर में प्लेटें नहीं उसको दे रहे। जब आपका दिल चाहे देने थे, आप उसके पैसों की चीजें ले आए। यदि ईमान वाले के घर में एक चीज भी फालतू नहीं पड़ी होती, क्योंकि कल कहीं थे तो बात हुई, तो मुझे उससे ये तब से मेरे जिम्मे कई दफा घूमा, कोई भी चीज़ थी, इलेक्ट्रॉनिक्स की, स्पीकर्स थे, या कोई तो किसी ने कहा कि मेरे कहीं रखे में, मैं निकालूंगी, ढूंढूंगी, मैं उस वक्त से कई दफ़ा सोचा ये ऊपर पड़े क्या कर रहे हैं। कई जगह ज़रूरत होती है, किसी मस्जिद में ज़रूरत है, किसी घर में, किधर, कि ये मेरे रख लें, लगा लें, उसके बाद जब ज़रूरत नहीं होगी या मुझे ज़रूरत होगी तो मैं आपसे ले लूँगी। तो जो अल्लाह के खाते को अपना स्टोरेज बना लेते हैं ना, वो वाकया तो सालेहात है। तो याद रखिए, और जान आसान, आप हर फालतू चीज अपने घर की, अपनी चीजों की उठाएं, किसी को ना दें, बस कह दें कि इस्तेमाल कर लो। और मुझे यकीन है, एक दफा किसी के घर गई तो आपको याद भी नहीं रहनी। लेकिन हम सिर्फ छोटी छोटी चीजें, अब वो प्लेट जिसमें कोई गरीब खाना खाएगा, हो सके बहुत सारे गरीब हैं दुनिया में, आज भी हैं, आप ये ना सोचे कि इधर नहीं है, सब हमारे ही जैसे नहीं है जिनको अल्लाह ने इतनी नेमतें दी हैं, वो उस प्लेट में रोज खाना खाएगा, रोज उस बर्तन का अजर आपको मिलेगा। एक प्लेट, कोई डिश, कोई डोंगा, कोई कुकर, कोई ऐसी चीज़ आप किसी को देते हैं, क्या ख्याल है वो आपके लिए ज़ाया होता है? वो बाकियात तो सालेहात में है। तो बस दफ़ा हम खुद अपनी ना समझियों में चीज़ें भी ज़्यादा घर में भर लेते हैं, और नुकसान हमारा ही हो रहा होता है। मेरे तो दिल में इस हद तक लालच है इस चीज़ का कि मैं गर्मियों में अपने सारे कपड़े किसी ऐसे मुल्क वालों में दे दूँ जहाँ वो गर्मियों के पहन लें, और सर्दियाँ आ जाएंगी तो मैं सर्दियों के पहन लूँ। समझ आ रही? यानी गर्मियाँ इधर ख़त्म हो गई, इधर के कपड़े सारे लपेटो, किसी को दे दो, जहां भी गर्मी है बहन तुम पहन लो। अच्छा, अगर अगले साल इधर गर्मियों तक मैं जिंदा रही तो मैं फिर तुमसे ले लूंगी। मुझे तो चुभेगा कि मैं एक तो सारे 6 महीने इनको संभालू, फिर मेरी अलमारी में पड़े रहे, फिर ये और वो, मतलब आप इन्वेस्ट कर दें अपनी चीजों को। मैं आपको अभी बता देती हूँ, आपको पता है ना, सही बुखारी शुरू हो रही है, अल्हम्दुलिल्लाह मैंने अपने हिसाब से उसकी प्रिपरेशन की हुई थी, मुझे पता था मैंने पढ़ानी है। लास्ट वीक मैं गई तो इसने कहा कि मेरे पास वो बुक है, ये फौरन निकाल के ले आई, और इनकी आदत है हमेशा पहले भी ऐसे ही होता है, तो इन्होंने मुझे दे दी कि आप इसको ले जाएं जाके देख। मेरे पास जो थी वो ई कॉपी थी, इनके पास हार्ड कॉपी थी। कल मैंने आपको फ़ोन करते करते रुक गई, मैंने दिल में सोचा जब मैं अपनी बुक से पढ़ाऊंगी तो ये तो मेरा खाता है, और कितनों ने माशाल्लाह पढ़नी है, तो मैं पूछती हूँ कि तुम इजाज़त दे दो, मैं तुम्हारी बुक से पढ़ाती हूँ, और अब बुक्स जब आएंगी तो मैं उसमें से तुम्हें खरीदूंगी, तुम मेरे पैसों की बुक से पढ़ो तो मैं तुम्हारों से पढ़ाऊंगी। क्यों? कि मैं अब इसकी बुक से अगर पढ़ाऊंगी तो कितनों में इनका सदका जारिया चला गया। इसलिए जब कभी बुक्स आए ना, कोई भी आप लेते ही हैं ना, आप उसकी लें, अपनी बुक का पैसा कोई ना दे, आप उनके लिए लें, वो आपके लिए लें। जब नॉर्वे में मैसे करते हैं, जब स्काफ्स आते हैं ना स्टूडेंट्स के लिए नए, तो स्टूडेंट्स अपना नहीं लेते, यानी वो उसका लेते हैं, वो उसका लेते हैं, लेना तो चले अगर एक ही है ना, दो नहीं अफोर्ड कर सकते, एक ले लें, एक आप उसका ले रहे हैं और आप उनको दे दें, बस एक नज़र से पकड़ के तुम उधर दे दो, उसको इधर दे दो। मोमिन बहुत बड़ा ताजिर होता है, वो ज़ाया नहीं करता अपना वक्त। तो लिहाजा हमेशा याद रखिए, क़यामत के दिन की करेंसी वाकयात सालेहात है, आप मेरे घर आ जाएं, आपको जो चीज चाहिए ले लें, जब मुझे जरूरत पड़ेगी तो मैं आपसे ले लूंगी। मैं तो इस पे बुरा नहीं मानूंगी बल्कि एहसान मानूंगी कि आपने रखी। वैसे ये अलग बात है कि आपको कोई ऐसी चीज दिखनी भी कोई नहीं है जो आपके मैार की हो, लेकिन सिर्फ इसलिए बताती हूँ कि पास वह सिर्फ एक दो दिन के इस्तेमाल के लिए हम साल साल चीज संभाली रखते हैं, बहुत ही नासमझी की बात है। उससे ज्यादा वो चीज आपका वक्त ले लेती है। तो बहरहाल हमेशा अपनी जिंदगी को हल्का रखें, आसान रखें। और मैं ऐसी ऐसी जगहों से गुजर चुकी हूँ जिंदगी में कि वो घर नहीं, वो समझें कि आपको मॉल्स लगे, और वो घर डेकोरेशन पीस नहीं लगे, वो आपको शॉप्स लगे। लेकिन मैंने इतनी करीब से ये चीजें रख के देख ली है ना कि मेरे दिल में तब इसकी कोई कशिश नहीं है। लोग क्रिस्टल कहते हैं, मैं कहती हूँ मुझे तो आज तक, सच्ची बताऊं मेरी जो हालत है, मुझे आज तक डायमंड और जरकोन का फर्क ही नहीं समझ आया, सिवाय उसकी कीमत के जो लोग देते होंगे। जी आप आज फिर आप मेरे घर आएंगे तो फिर आप वो जो थोड़ा बहुत रोब है वो भी खत्म हो जाएगा। कुछ भी नहीं है, ये मिसालें मैं इसलिए नहीं देती, अल्लाह रहम करे कि कोई मेरे पास बहुत अमल की बातें, सिर्फ ये बताती हूँ कि चले मैं नहीं कर सकी, आप तो कर लें, जिंदगी आसान करें। जी इनका सवाल है कि बार दफा गिफ्ट्स में ऐसी चीजें आ जाती हैं जो हम इस्तेमाल नहीं करते, वो चीजें बुरी नहीं होती, हमारी जरूरत की नहीं होती, क्या करें? तो उसका जवाब बहुत अच्छा, यहाँ शहर में ढूंढें, जैसे मस्जिद वेम्बली है, आप उनसे पूछें कि अगर वो ऐसे डोनेशंस कबूल कर लेते हैं कि जो किसी मौके पे वो स्टॉल लगा के बेच लें तो मस्जिद को पैसे मिल जाएंगे। जैसे अभी हमारी सदका जारिया सीरीज कुछ आ भी रही है, बनी हुई ना प्रोफेशनल, तो मैंने पहले सिस्टर जारा से बात कर ली, मैंने उन्हें कहा कि आपको मैं कुछ सीरीज दिलवा दूंगी, आप दरवाजे पे खड़ी वैसे ही लोगों से डोनेशन लेती हैं और वो कुछ इंग्लिश सीरीज भी लेती हैं, तो हमारी सीरीज आप लें और उसके पैसे लेने हैं नहीं लेने जैसे दें और वो मस्जिद को डाल दें। हमने एक सवाब के लिए ली, एक तो उर्दू लोगों को मिले, इस तरह बिजनेस कार्ड से विजिटिंग कार्ड बन के आए थे, यकीन करें मैं उसमें से पहले दिन उनको जुमे को दे के आई कि ये आप रख लें, कोई पाकिस्तानी सिस्टर्स इधर आती हैं अगर वो चाहें तो। मैं तो किसी के पास अपना विजिटिंग कार्ड भी अगर फ्लोर पे गिरा देखूँ तो मेरा खून खोलेगा कि ये इन्होंने इसकी कदर नहीं की ना। तो चीज़ों को इस तरह यूज़ करें। नॉर्वे में अल्हम्दुलिल्लाह वैसे मैंने देखा है लोगों के मिजाज में बहुत ही नरमी है, हमारे पास अब पूरी एक टेबल से शुरू हो क्या पूरा कोना स्कूल में ऐसा बना हुआ है, इतनी अच्छी अच्छी चीजें होती हैं हम सोच नहीं सकते। दो तरह के रैक रखते हैं, यूज्ड कपड़े और अनयूज्ड, अनस्टिच्ड भी होते हैं, लोग वहां रखते हैं ना खुद अपने लिए। जैसे मैं आपको ये चूंकि अमल की बातें हैं तो हमें बतानी चाहिए, कमीजों का फैशन बदला, जब लंबी कमीजें छोटी कमीजें हुई तो फैशन बदल गया, बहुत सारे जोड़े इस तरह के भी आए, शुरू की बात है जब लीगल प्रोजेक्ट शुरू हुआ था कि कमीजें लंबी थी तो अब छोटी कौन लेगा, आप पता किसने ली, माओ ने अपनी बच्चियों के लिए ले ली, वो वहीं से सदके में पैसे डालती इस शौक से कि स्कूल से भी निकल जाएगा, पैसे डाल दिए, 50 डाल दिए, 100 डाल दिए, जो दिए उसको घर जाके सबको सीना पिरोना होता है, कमीज पहले ही छोटी थी उसकी जरा कर करा के, तो वही जो बड़ी औरतों के कपड़े थे हमने बच्चियों को खुद पहन के पार्टियों दावतों में देखा। और फिर और क्या करते हैं बोलो, इससे भी आप आइडिया ले लें, जिसने पाकिस्तान जाना होता है, यानी मैं आपको अपने दिल की बता दूं मैं अपने कपड़ों का क्या करती हूँ, जो पहन लिए मैंने अपना अच्छा कपड़ा कभी धोया नहीं है सिवाय इसके के, यानी जो भी चीज़ धो सकता है इंसान वो धोई हो, जब पहन लिए जब जाती हूँ नॉर्वे मेरे साथ जो सूटकेस होता है वो वापस नहीं आता, वो पहले से मुंतजर है, उन सबको पता होता है, मैं वो रैक पे लगाएं जो भी है वो साथ ही खुद ही आपस में लेके, मैं कहती किसी ने कुछ लेना है डालना है स्कूल में डाल के ये ले जाए, बिल्कुल नए कपड़े होते हैं, मैं पाकिस्तान ले जाऊं वहां देखूं वहां तो मासियों को देने वाले हमारी अपनी बहनों माओं के इतने हैं कि वो हमारे कपड़ों का क्या इंतजार करेंगे। पाकिस्तान में कपड़ों की किसके पास कमी है, जिस घर में मासी लगी है वहां चार चार लोगों के, तो मैं इस तरह से करती हूँ। और वो कपड़ों के पैसे स्कूल को डलते हैं, मैं भी नहीं रखने देती, जैसे करीबी है माशाल्लाह तो वो कहती उस्ताज़ा हम तो इंतजार कर रहे होते हैं, जोड़ा पहना होना तो वो कानों में कहता अगली दफा ये आ जाना, तो वो पहले गिना होता है और फिर वो मुझे बताते हैं खुश होकर। इस दफा थी तो वो बाजी है, वो कहने लगे आपको पता है कि मैं तो पाकिस्तान जाती नहीं, मैंने कभी लॉन के कपड़े ही नहीं बनाए, तो मैं तो इंतजार करती हूँ, मैं तो खुशी में पहनती हूँ, वो घर में पहने, पार्टियों में, दावतों में, जहां मर्जी पहने, क्या फर्क पड़ता है। अब आप एक चीज को लेके लालच लालच करते रहे और चीजें वो ऐसी होती हैं कि दिल ही नहीं करता, और अगर पहने ना हो तो दिल ही ना करे देने को, चीज आए पहन दे और उसके बाद खराब होने से पहले दूसरे को दे दे। जी जी बहुत सारी जगह तो आप कर सकते हैं इस तरह की चीजें। जी हमारे पास आप कहते हैं कि आपके ये जो प्रोजेक्ट है इसके लिए कुछ चीज़ें आई हुई हैं, अमेरिका से लोगों ने इतने खूबसूरत वेडिंग ड्रेसेस भेजे हुए हैं अपने, और भी एक दो चीज़ें हैं, तो यहाँ तो भी इस तरह को कि हमने کام ہی نہیں شروع کیا. جی آپ یہ کہہ کے دیں نا ان کو کہ پہنے اور دعا کریں کہ شاید یہ کپڑے ان کے لیے. دیکھیں ہر ذی روح پہ خرچ کرنا صدقہ ہے. پہلے مسلمان کو ڈھونڈ لے, مسلمان نہ ملے تو نان مسلم کو دے دے. ہدایت کی دعا کریں, ان کو کہیں صاف کہیں کہ میں اللہ گائڈ یو. ان کا سوال ہے کہ اگر کوئی نان مسلم ہمیں کہتا ہے ہمارے لیے دعا کریں تو کیا کریں, اس کے لیے یہ کہیں کہ اللہ تمہیں ہدایت دے, سچ دے. تو بہرحال زندگی ہلکی کریں گے نا, آپ خود کو بہت لائٹ فیل کریں گے. تو اب آپ اپنے دماغ سے خود سوچیں کہ اپنے اپنے پروجیکٹس کس طرح سے لے کے چلنے ہیں تاکہ آپ بھی خوش رہیں اور مطمئن رہیں. ہمارا مسئلہ یہ نہیں ہے کہ ہمارے پاس اور کپڑے یا اور چیزیں بن جاتی ہیں, مسئلہ یہ کہ ہم پچھلی دیتے نہیں ہیں. اور جو آتی ہیں, ایک اور بھی بتا دوں مسئلہ, ہم پہنتے بھی کوئی نہیں. زیور سارا ہمارا لاکروں میں ہوتا ہے اور آرٹیفیشیل چیزیں ہم پہن کے پھرتے ہیں. کیا کرنا ہے اپنے اس کو, کپڑے اچھے بنانے کا شوق ہے, پہنیں گے تو خراب ہو جائے گا. چلو یہ گھر کی شادی ہے, یہ دور کی شادی ہے, پہنتے بھی کوئی نہیں ہے. حدیث میں آتا ہے کہ انسان کے لیے صرف تین چیزیں اس کی ہیں, جو کھانا کھا لیا, کھایا ٹیسٹ ملا, استعمال ہوا, اور کچھ گھنٹے بعد جسم سے گندگی بن کے نکل جائے گا. یہ آپ کا واقعی آپ کو مزہ آیا, آپ نے کھا لیا, انرجی ملی. دوسری چیز لباس, پہن لیا, استعمال کیا, ختم, چیتھڑے بن گیا. اور تیسرا جو اپنے ہاتھ سے اللہ کے راستے میں دیا, باقی تو سارے فرمایا باقی سب وارثوں کا ہے, اور وہ روئیں گے ساتھ اور جمع کریں گے. اور بلکہ آپ پہلے تو کوئی فوت ہوتا تھا تو لوگ محبت میں لے جاتے تھے اس کی چیزیں, یہ ماں کا, یہ خالہ کا, یہ فلاں کا. آپ تو کہتے ہیں کوئی بھی لے جائے, ہم اس کو نہیں لے سکتے. اپنے بچے نہیں پہنتے, دوسرے کہاں پہنیں گے. اتنا ہمارے دماغوں میں اس چیز کا بڑائی, کیونکہ چیزیں ہیں بھی تو بہت نا. لوگ کہتے ہیں ہماری تو اپنی بہت ہے, تو اپنی چیزیں کم خریدیں. یعنی دوسروں سے بھی اگر آپ کو کوئی چیز مل جائے تو آپ کو کوئی برا نہ لگے. بعض لوگ بہت مائنڈ کرتے ہیں, لو ہم کسی کی استعمال شدہ چیز لیں, کیا فرق پڑتا ہے. آپ برتن استعمال کرتے ہیں, ایک دفعہ دھوتے ہیں, دن میں 10 دفعہ دھوتے ہیں, تو کوئی فرق تو نہیں پڑتا نا. تو یہ سب ذہن کے اندر کی باتیں ہوتی ہیں. دعا کیجئے کہ اللہ تعالی ہم سب کو ان چیزوں پہ آسانی سے رکھے. نبی صلی اللہ علیہ وسلم کا جب دنیا سے جانے کا وقت قریب آیا تھا تو حضرت عائشہ نے آپ کی زرہ کو گروی میں رکھ کر کچھ اناج لا کر اس سے تیل خریدا اور آپ کے چراغ میں جلایا تھا. اللہ کے نبی کے گھر میں چراغ بھی اپنے پیسوں کا نہیں تھا اس وقت. تو ہم اپنے آپ کو کہاں لے سکتے ہیں.